بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ آج اب سورہ واقعہ کی آتما کو شانتی پردان کرنے والی پہلی سے لے کر سولہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگیے محمد صدیق منشاوی۔
بسم الله الرحمن الرحيم إذا وقعت الواقعة ليس لوقعتها كاذبة خافضة رافعة إذا رجت الأرض رجا وبست الجبال بسا فكانت هباء منبثا وكنتم أزواجا فأصحاب الميمنة ما أصحاب الميمنة وأصحاب المشأمة ما أصحاب المشأمة والسابقون السابقون أولئك المقربون في جنات النعيم ثلة من الأولين وقليل من الآخرين على سرر موضونة متكئين عليها متقابلين صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، جب وہ گھٹت ہونے والی مہان گھٹنا ارتھات قیامت گھٹ جائے گی اور اس کے گھٹت ہونے میں کچھ بھی جھوٹ نہیں، وہ گھٹنا الٹ پلٹ کر دینے والی ہوگی۔ اس سمے دھرتی کو بھوکمپ کے زبردست جھٹکے لگیں گے اور پہاڑ ٹوٹ کر چور چور ہو جائیں گے، تو وہ بکھری ہوئی دھول ہو کر رہ جائیں گے، اور تم لوگ تین پرکار کے ہو جاؤ گے، تو داہنے ہاتھ والے، اور کیا کہنا داہنے ہاتھ والوں کا، اور بائیں ہاتھ والے، اور کیسے دربھاگی ہوں گے بائیں ہاتھ والے، اور آگے بڑھ جانے والے تو آگے بڑھ جانے والے ہی ہیں، وہی اللہ کے نکٹ ورتی ہیں، وہ سورگ کے نعمت بھرے باغوں میں ہوں گے۔ اگلوں میں سے تو بہت سے ہوں گے اور کچھ پچھلوں میں سے بھی ہوں گے، جو موتی اور یاقوت جڑے تختوں پر ٹیک لگائے آمنے سامنے بیٹھے ہوں گے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، ہمارا یہ پرسارن آپ 31 میٹر بینڈ برابر 9620 کلو ہرٹز پر سن رہے ہیں۔ آج شنیوار ہے، آبان کی 14، ربیع ثانی کی 10 اور نومبر کی 5 تاریخ۔ اس سبھا میں پرسارت ہونے والے کارکرم اس پرکار ہیں۔ سب سے پہلے آپ سنیں گے وشو سماچار، اس کے بعد راجنیتک چرچا، اس کے بعد ہم آپ کو سنوائیں گے اجول بھوشیہ، اور انتیم کارکرم ہوگا ایران بھرمڑ۔ دوستو، تازہ اور وسیط خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھتے رہیے۔ ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ اب آپ سید میسم اور مریم مہردادی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایرانی راشٹرپتی نے کہا کہ دیش کی پرگتی کو روکنے کے لیے دیش کے دشمن نئی نئی سازشیں رچ رہے ہیں۔ ایران میں جاری دنگوں پر کافی حد تک قابو پا لیا گیا ہے۔ بھارت میں ہندوتووادی نیتا سدھیر سوری کی شکروار کو امرتسر میں گولی مار کر ہتیا کر دی گئی۔ روس نے اسرائیل کو دھمکی دی ہے کہ اگر اس نے یوکرین کو ہتھیار دیے تو وہ جوابی کارروائی کے لیے تیار رہے۔ اور اب آپ وستار سے سماچار سنیے۔
ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے کہا ہے کہ شکتیشالی ہونے کی راشٹر کی درڑ اچھا کے کارن ہی دشمن دیش میں دنگے بھڑکانے کی سازش رچ رہا ہے۔ اسلامی کرانتی کی سفلتا کے بعد سے پچھلے 4 دشکوں کے دوران اسلامی گڑتنتر ایران کی پرگتی کا دشمنوں تک نے لوہا مانا ہے، اور دشمن بھی اس حقیقت سے انکار نہیں کر سکتا۔ ساکشرتا کے استر میں سدھار اور وردھی، اسکولوں اور وشودھالوں کی سنکھیا میں وردھی، وبھن ویگیانک کھیتروں میں چھاتروں کی سنکھیا میں وردھی، ویگیانک لیکھوں کی سنکھیا میں وشو میں ایران کی شیرش رینکنگ، نینو اور پرماڑو تکنیک میں پرگتی، انترکش اور اسٹیم سیل تکنیک میں مضبوط اپستھتی کو ایران کی سب سے مہتوپورن ویگیانک اور تکنیکی اپلبدھیاں مانا جاتا ہے۔ شنیوار کو پراپت رپورٹ کے مطابق ایرانی راشٹرپتی ابراہیم رئیسی نے چھاتروں کے ساتھ بیٹھک میں کہا کہ ایرانی چھاتر جب یہ دیکھیں گے تو ان کی سمجھ میں آئے گا کہ جس کھیتر میں بھی ہمارے اوپر زیادہ کڑے پرتیبندھ لگائے گئے، ہم نے اسی کھیتر میں زیادہ پرگتی کی، جس کی وجہ سے آج دشمن نئی سازشیں رچنے میں لگ گیا ہے۔ راشٹرپتی رئیسی نے کہا کہ اسلامی گڑتنتر نے بہت پرگتی کی ہے، جس کے بارے میں عام لوگ اور یہاں تک کہ ودوانوں کی بڑی سنکھیا پورن اور سٹیک جانکاری نہیں رکھتی۔
ایران میں پشچمی دیشوں کی اور سے بھڑکائے جا رہے دنگوں پر کافی حد تک قابو پا لیا گیا ہے، مگر اس بیچ اکا دکا گھٹنائیں ہو رہی ہیں۔ سستان و بلوچستان پرانت کی خاص کاؤنٹی کے گورنر ہاؤس پر دنگائیوں نے قبضہ کرنے کی کوشش کی، مگر وہاں تعینات سرکشا بلوں نے اس کوشش کو ناکام بنا دیا۔ شکروار کی نماز جمعہ ختم ہوئی تو نمازیوں کے بیچ موجود کچھ دنگائیوں نے نعرے بازی شروع کر دی اور لوگوں کو ہنسا کے لیے اکسایا۔ اس کے بعد دنگائی خاص کے گورنر ہاؤس کی اور دوڑے اور فائرنگ شروع کر دی۔ دنگائیوں کی کوشش تھی کہ گورنر ہاؤس کے بھیتر داخل ہو جائے، مگر پولیس نے ہستکشیپ کیا اور دنگائیوں کی کوشش ناکام بنا دی۔ اسی ہنگامے کے بیچ کچھ اجیات لوگوں نے گھٹنا ستھل کے قریب موجود لوگوں پر فائرنگ کر دی، جس میں کچھ لوگ ہتاحت اور گھائل ہو گئے۔ گورنر ہاؤس پر قبضہ کرنے کی کوشش ناکام ہو جانے کے بعد دنگائیوں نے سڑکوں پر ادھم کاٹا۔ انہوں نے کئی گاڑیوں، دکانوں اور بینکوں کو آگ کے حوالے کر دیا۔ خاص کاؤنٹی کے گورنر نے بتایا کہ اب حالات سامان ہو گئے ہیں۔ پولیس نے ستھانیہ بزرگوں اور دھرم گروؤں کے ساتھ مل کر حالات کو کنٹرول کیا ہے۔
اسلامی گڑراجیہ ایران میں راجدھانی تہران سہیت سبھی چھوٹے بڑے شہروں اور بستیوں میں چھاتر دیوس اور وشو سامراجیہ واد سے مقابلے کا دن بھرپور جوش و خروش کے ساتھ منایا گیا۔ پورے دیش میں نکلنے والے جلوسوں میں لوگوں کی سنکھیا اتنی زیادہ تھی کہ پچھلے ورشوں کا ریکارڈ ٹوٹ گیا۔ راجدھانی تہران میں امریکہ کے پورو دوتاواس کے سامنے سے گزرنے والے تالخانی روڈ پر مکھیہ روپ سے کاریہ کرموں کا آیوجن ہوا۔ اس سڑک پر دور دور کئی کلومیٹر تک جن سیلاب نظر آیا۔ تالخانی روڈ کو کراس کرنے والی سڑکوں مکھیہ روپ سے ولی عصر روڈ، مفت روڈ اور حافظ روڈ پر بھی بھاری بھیڑ نظر آئی۔ اسی کے ساتھ کرج، قم، قزوین، زنجان، مشہد، کرمان، زاہدان، یزد، گیلان، سنندج، ہمدان، بندر عباس سارے ہی شہروں اور بستیوں میں ایرانی جنتا سڑکوں پر نکل آئی۔ پردرشنکاری امریکہ مردہ باد، اسرائیل مردہ باد، دنگائی مردہ باد کے نعرے لگاتے رہے۔ حالیہ کچھ ہفتوں سے امریکہ سہیت پشچمی دیشوں کے راجنیتک حلقوں اور سنچار مادھیموں کی طرف سے اپدرویوں کو اکسانے اور انہیں ہنسا پھیلانے کا طریقہ سکھانے کی کوششوں کے نتیجے میں ایران میں کچھ جگہوں پر ہنسک ہنگامے ہوئے، جس کی وجہ سے ایرانی جنتا میں بھاری آکروش ہے، جو 4 نومبر کی ریلیوں میں پردرشنکاریوں کے نعروں سے صاف جھلک رہا تھا۔ ریلیوں میں بھاگ لینے والوں کا سرکشا بلوں اور دیش کے ادھیکاریوں سے انوروھ تھا کہ دنگائیوں کے ساتھ اب نرمی نہ برتی جائے بلکہ ان کے خلاف کڑی کارروائی کی جائے۔
وائٹ ہاؤس کے پروکتا نے امریکی راشٹرپتی جو بائیڈن کے اس مورکھتا پورن بیان کی صفائی دی ہے، جس میں انہوں نے کہا تھا کہ امریکہ جلد ایران کو آزادی دلائے گا۔ وائٹ ہاؤس کے پروکتا نے کہا کہ جو بائیڈن تو بس ایران میں دنگا کرے لوگوں سے سہانبھوتی جتانا چاہتے ہیں، اور اس بیچ ان کے منہ سے نکل گیا کہ ہم ایران کو جلد آزاد کرائیں گے۔ وائٹ ہاؤس میں راشٹریہ سرکشا معاملوں کے پروکتا جان کربی نے کیلیفورنیا میں دیے گئے بائیڈن کے بیان پر صفائی دی ہے۔ وائٹ ہاؤس نے مگر اس کے ساتھ ہی کہا کہ وہ ایران میں ہونے والے دنگوں اور ان میں لپت دنگائیوں کا سمرتھن جاری رکھے گا۔ 80 سال کے بائیڈن کے بیان پر وائٹ ہاؤس کو پہلی بار صفائی نہیں دینی پڑی ہے، وہ اس سے پہلے بھی مورکھتا پورن بیان دیتے رہے ہیں۔ جو بائیڈن کے اس بیان پر اپنی پرتکریا میں اسلامی گنراج ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے 4 نومبر کی دیش ویاپی ریلیوں کے وقت بھاشن دیتے ہوئے کہا کہ اسلامی انقلاب نے 1979 میں ایران کو آزادی دلا دی۔ انہوں نے کہا کہ امریکہ نے دنیا بھر میں 62 سے ادھک بغاوتیں کروائی ہیں اور امریکہ خود کو دنیا میں آزادی کا پہرے دار ظاہر کرنا چاہتا ہے۔
بھارت کے پنجاب راجیہ میں ہندوتوادی نیتا سدھیر سوری کی شکروار کو امرتسر میں گولی مار کر ہتیا کر دی گئی۔ اپنے ویوادت بیانوں کے لیے اور خاص طور پر سکھ سمودائے کے خلاف بیان بازی کے لیے پہچان بنانے والے شیو سینا ٹکسالی کے ہندوتوادی نیتا کو امرتسر استھت گوپال مندر کے سامنے گولی مار دی گئی جہاں وہ دھرنا پردرشن کر رہے تھے. سکھوں کے خلاف دیے گئے بیانوں کے کارن انہیں کڑی سرکشا پردان کی گئی تھی اور ان کی سرکشا میں 15 بندوق دھاریوں کو تعینات کیا گیا تھا. سوری پر ہیٹ اسپیچ کے 6 کیس چل رہے تھے. ان میں سے زیادہ تر معاملے سکھ سنگٹھنوں نے ان کے خلاف درج کرائے تھے. 2 کیس ان پر SC/SP ایکٹ کے تحت درج تھے. نومبر 2017 میں سوری کو عام لوگوں کی بھاونائیں آہت کرنے اور ہندوؤں اور سکھوں کے بیچ سدبھاؤ بگاڑنے کی کوشش کے آروپ میں گرفتار کیا گیا تھا. 2020 میں انہوں نے مسلمانوں کے ایک دھارمک سنگٹھن تبلیغی جماعت کو لے کر بھی ویوادت بیان دیا تھا, جس کے بعد ان کے خلاف مقدمہ درج کیا گیا تھا. پنجاب کے DGP گورو یادو نے پریس کانفرنس میں بتایا کہ سدھیر سوری پر گولی چلانے والا شخص ایک استھانیہ دکاندار ہے, جس کی ورودھ پردرشن والی جگہ کے پاس ہی دکان ہے.
روس نے اسرائیل کو چیتاونی دی ہے کہ اگر اس نے یوکرین کو ہتھیار اور سینیہ اپکرنوں کی آپورتی کی تو وہ بھی جوابی کاروائی کرے گا. بلومبرگ کی رپورٹ کے مطابق ماسکو نے تیل اویو کو کڑی چیتاونی دیتے ہوئے کہا ہے کہ اگر اس نے سیدھے یا کسی تیسرے پکش کے مادھیم سے یوکرین کو ہتھیار دیے تو اس کے خلاف کڑی کاروائی کی جائے گی. حالانکہ روس کی طرف سے یہ اسپشٹ نہیں کیا گیا ہے کہ وہ کسی طرح کی جوابی کاروائی کرے گا. سوتروں کا کہنا ہے کہ زائنی شاسن یوکرین کو ہتھیاروں کی آپورتی کے مدے کو گرم کر رہا ہے. روس نے یہ چیتاونی اسرائیل میں عام چناؤں کے نتیجے آنے کے بعد دی ہے, جس میں پورو زائنی پردھان منتری بنجامین نیتن یاہو کی جیت ہوئی ہے. حالانکہ نیتن یاہو کو روسی راشٹرپتی ولادیمیر پوتن کے ساتھ اچھے سمبندوں کے لیے جانا جاتا ہے. پچھلے مہینے روس کے پورو راشٹرپتی دیمیتری میدویدیو نے دھمکی دی تھی کہ اگر اسرائیل نے یوکرین کو ہتھیار دیے تو روس کے ساتھ اس کے سمبندھ سماپت ہو جائیں گے اور یہ ایک بہت ہی بےہودہ قدم ہوگا. 17 اکتوبر کو اسرائیل کے ایک منتری نینچ مین شائن نے دعویٰ کیا تھا کہ ایران روس کو ہتھیاروں کی آپورتی کر رہا ہے, اس لیے اب اسرائیل کو بھی یوکرین کو ہتھیاروں کی آپورتی کرنی چاہیے. حالانکہ تہران اور ماسکو کئی بار اس طرح کے آروپوں کو خارج کر چکے ہیں.
سعودی عرب کی ایک عدالت نے سعودی کراؤن پرنس محمد بن سلمان کی آلوچنا کرنے کے آروپ میں ایک راجکمار کو 30 سال جیل کی سزا سنائی ہے. سعودی عرب نے پرنس عبداللہ بن فیصل ال سعود کو, جو پورووتر بوسٹن وشودیالیہ میں اسناتک کے چھاتر ہیں, کراؤن پرنس محمد بن سلمان کی آلوچنا کرنے کے آروپ میں 30 سال قید کی سزا سنائی. پراپت رپورٹ کے مطابق پرنس عبداللہ بن فیصل کے دوستوں کا کہنا ہے کہ وہ کبھی اس بات کا ذکر نہیں کرتے ہیں کہ ان کا سمبندھ سعودی عرب کے شاہی پریوار سے ہے, یہاں تک کہ وہ سعودی عرب کی نیتیوں پر بھی کم ہی ٹپڑی کرتے ہیں. ان کا زیادہ تر سمے پڑھائی اور فٹ بال کھیلنے میں بیتتا ہے, جو ان کا پسندیدہ کھیل ہے. اس بیچ کچھ سعودی ادھیکاریوں کا کہنا ہے کہ پرنس عبداللہ بن فیصل کے چچیرے بھائی پرنس زمیل کو سعودی عرب میں گرفتار کیے جانے کے بعد انہوں نے ٹیلی فون پر سعودی عرب میں اپنے رشتہ داروں کے ساتھ اس معاملے کو اٹھایا تھا. اسی وجہ سے شروعاتی فیصلے میں انہیں 20 سال کی قید کی سزا دی گئی تھی, جسے بڑھا کر 30 سال کر دیا گیا ہے.
پاکستان کی سینا نے پورو پردھان منتری عمران خان کے ان آروپوں کا کھنڈن کیا جس میں انہوں نے اپنے اوپر ہونے والے حملے کا ذمہ دار پردھان منتری شہباز شریف اور گرہ منتری رانا ثناء اللہ کے ساتھ ہی ISI کے کاؤنٹر انٹیلیجنس وبھاگ کے پرمکھ میجر جنرل فیصل نصیر کو ٹھہرایا ہے. اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. اسلامی گڑتنتر ایران کی آواز.
राजनीतिक चर्चा।
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे ईरानी राष्ट्रपति द्वारा अमरीकी राष्ट्रपति को दिए गए दो टूक जवाब के बारे में।
राष्ट्रपति इब्राहिम रईसी ने कहा है कि अपने,
और फिर बात करेंगे नेतन्याहू की सत्ता में वापसी के बारे में,
चरमपंथी नेता बिन्यामिन नेतन्याहू कट्टर,
और अंत में चलेंगे भारत जहां कश्मीर के पूर्व मुख्यमंत्री फारूक अब्दुल्ला ने कुछ ऐसा कहा है कि जिससे गुपकार गठबंधन बिखरता नजर आ रहा है।
जम्मू कश्मीर के भूतपूर्व मुख्यमंत्री,
तो दोस्तों सबसे पहले बात करते हैं 4 नवंबर साम्राज्य के विरुद्ध संघर्ष के राष्ट्रीय दिवस के अवसर पर राष्ट्रपति इब्राहिम रईसी ने अमरीकी राष्ट्रपति जो बाइडेन के एक बयान पर प्रतिक्रिया देते हुए कहा कि तुम्हारी सच्चाई दुनिया जान चुकी है, ईरान अब तुम्हारे चंगुल में नहीं फंसेगा। इस संबंध में एक रिपोर्ट पेश कर रहे हैं हमारे साथी कायम रिजवी।
राष्ट्रपति इब्राहिम रईसी ने कहा है कि अपने हितों को साधने के लिए अमरीका दुनिया के राष्ट्रों के स्रोतों को नष्ट करता रहता है। इब्राहिम रईसी ने 4 नवंबर को साम्राज्य के विरुद्ध संघर्ष के दिवस के अवसर पर तेहरान में आयोजित रैली को संबोधित करते हुए कहा, अमरीकी राष्ट्रपति ने कोई बात कही है, कहीं ये उनकी जबान फिसल जाने के कारण तो नहीं है, क्योंकि इससे पहले भी वे ऐसी हरकत करते रहे हैं। अमरीकी राष्ट्रपति जो बाइडेन ने कहा था कि हम ईरान को आज़ाद कराना चाहते हैं, इसके जवाब में इब्राहिम रईसी ने कहा कि ईरान 43 साल पहले आज़ाद हो चुका है और अब तुम्हारे चुंगल में नहीं फंसेगा, हम कभी भी दुधारू गाय नहीं बनेंगे। जो बाइडेन ने कैलिफोर्निया में डेमोक्रेटिक पार्टी के प्रत्याशी के लिए आर्थिक सहायता जुटाने वाले एक कार्यक्रम में कहा कि चिंता न करो, हम ईरान को आज़ाद करेंगे। वे अर्थात प्रदर्शनकारी जल्द ही स्वयं को आज़ाद पाएंगे। ईरान के आंतरिक मामलों में हस्तक्षेप पर आधारित अमरीकी राष्ट्रपति के इस बयान के बाद व्हाइट हाउस के राष्ट्रीय सुरक्षा सचिव ने शुक्रवार को पत्रकारों के इस जवाब में कि बाइडेन के कहने का अर्थ क्या था कहा, उन्होंने ईरान के प्रदर्शनकारियों के साथ हमारी सहकारिता को दोहराया है। कैरबी ने कहा कि परिवर्तन करना ईरानी जनता पर है, ईरान की जनता को चाहिए कि वो अपने बारे में स्वयं फैसला करे। हालांकि इससे पहले अमरीका चुनाव सहित अपने आंतरिक मामलों में ईरान तथा रूस पर हस्तक्षेप का आरोप लगा चुका है। अब उसी देश के राष्ट्रपति बाइडेन स्वयं खुलकर ईरान के आंतरिक मामलों में हस्तक्षेप करते हुए दिखाई दे रहे हैं। यहाँ पर एक सवाल ये पैदा होता है कि जब ईरान में इस्लामी क्रांति से पहले अमेरिका का प्रभाव था तो उसने ईरान की जनता को आज़ाद कराने के लिए कौन सा काम किया। अगस्त 1953 के विद्रोह से लेकर सन 1979 तक शाह के लिए तानाशाही सरकार की भूमिका बनाने का काम अमेरिका ने ही किया था। इसके अतिरिक्त अमरीकी तेल कंपनियों ने ईरान की इस्लामी क्रांति की सफलता तक ईरान के तेल स्रोतों का खूब दोहन किया। इस्लामी क्रांति की सफलता के बाद भी अमरीका ने ईरान की लोकतांत्रिक सरकार के विरुद्ध शत्रुतापूर्ण रवैया अपनाए रखा। उसने पिछले 4 दशकों के दौरान ईरान के विरुद्ध कड़े प्रतिबंध लगा रखे हैं। अमेरिका के वर्तमान राष्ट्रपति ने भी सत्ता संभालने के साथ ही अधिक दबाव की नीति को आगे बढ़ाते हुए ईरान के विरुद्ध नए प्रतिबंध लगा दिए। ईरान में हालिया उपद्रव के दौरान अमेरिकी अधिकारियों ने उपद्रवियों के समर्थन में बयान भी दिए हैं। इन सारी कार्रवाइयों के बावजूद अमेरिका को कुछ भी हासिल नहीं हो सका है।
اور اب چرچا کرتے ہیں اویدھ زیونی شاسن میں ہوئے حالیہ چناؤں کے نتیجے کے بارے میں۔ نیتن یاہو کی ستہ میں واپسی سے پڑنے والے نکاراتمک پربھاؤ کیا ہوں گے، اس بارے میں ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی احمد عباس۔
چرمپنتھی نیتا بنیامین نیتن یاہو کٹرپنتھی زائنیوں کے سمرتھن سے ستہ میں پھر واپس پہنچ گئے ہیں، جس سے آنترک استر پر بھی اور پورے علاقے کی سطح پر بھی کچھ چنتائیں اتپن ہوئی ہیں۔ زائنی شاسن کی چناؤ کمیٹی نے سنسدیے چناؤں کے نتیجوں کا اعلان کیا، جس کے انوسار نیتن یاہو کے الائنس کو 120 میں سے 64 سیٹیں ملی ہیں۔ 14 سیٹیں ان زائنیوں کو ملی ہیں جو اپنے چرمپنتھی وچار کے لیے بدنام ہیں۔ یہی وجہ ہے کہ زائنی شاسن کے بھیتر بھی اور علاقے کے استر پر بھی اس کے برے پریڑاموں کو لے کر چنتا ہے۔ نسل پرست تتووں کے ستہ میں پہنچنے کی آشنکاؤں کے آدھار پر عرب نیتا یہ بیان دے رہے ہیں کہ حالات خراب ہونے والے ہیں۔ امارات کے ودیش منتری عبداللہ بن زائد نے، جنہوں نے ستمبر 2020 میں اسرائیل کے ساتھ سمبندھ بحالی کا سمجھوتا کیا تھا، نیتن یاہو سے اپنی ملاقات میں کہا ہے کہ اگر ان کی کیبنٹ میں چرمپنتھی زائنیوں کو جگہ ملی تو یہ گہری چنتا کی بات ہوگی۔ اس کا مطلب یہ ہے کہ اسرائیل میں چرمپنتھیوں کی وجہ سے وہ عرب نیتا بھی پریشان ہیں جو اسرائیل سے رشتے رکھنے میں کوئی برائی نہیں سمجھتے۔ زائنی شاسن کے چناؤں کا جو پریڑام سامنے آیا ہے، اس سے یقیناً فلسطینیوں کے ریزسٹینس میں بھی مضبوطی آئے گی۔ ایتمار بن غفیر جیسے زائنی چرمپنتھی عربوں کے دشمن ہیں اور بیان دے چکے ہیں کہ اویدھ روپ سے قبضے میں لیے گئے فلسطینی علاقوں میں جتنے بھی عرب ہیں انہیں وہاں سے نکال دیا جانا چاہیے۔ اس طرح کے تتووں کا نیتن یاہو کی کیبنٹ میں شامل ہونا، جو خود بھی اپنے چرمپنتھی وچاروں اور جھوٹے بیانوں کے لیے جانے جاتے ہیں، کارن بنے گا کہ فلسطینیوں پر حملے اور تیز ہوں اور اس کے نتیجے میں فلسطینیوں کا پرتیرودھ بھی ویاپک ہوگا۔ فلسطینی پرشاسن میں پردھان منتری سنبھال رہے محمد اشتیا نے چناؤں کے نتیجوں پر کہا کہ زائنیوں میں لگاتار بڑھتے چرمپنتھ کو دیکھتے ہوئے اسی پریڑام کی سمبھاونا تھی۔ شیروں کے کچھار یا ارین الاسود نام سے فلسطینی سنگھرش کرتاؤں کا ایک مضبوط سنگٹھن ویسٹ بینک کے علاقے میں بن چکا ہے، جس نے اپنی کاروائیوں سے پورے اسرائیل میں ہڑکمپ مچا دیا۔ نیتن یاہو کی سرکار بننے کا ایک سمبھاوت نتیجہ یہ ہو سکتا ہے کہ لبنان اور زائنی شاسن کے بیچ سمندری سیما کو لے کر جو سمجھوتا ہوا وہ نرست کر دیا جائے۔ یہ سمجھوتا حال ہی میں بیروت اور تل ابیب کے بیچ ہستاکشر کے چرن سے گزرا ہے، جسے لبنان اور حزب اللہ کی بڑی کامیابی مانا جا رہا ہے۔ جہاں اسرائیلی پردھان منتری لپید نے اسے ایتہاسک سمجھوتا کہا ہے، وہیں نیتن یاہو نے کہا کہ ستہ ملنے کے بعد وہ اس سمجھوتے کو نرست کر دیں گے، کیونکہ یہ اسرائیل کے گھٹنے ٹیکنے کی کہانی ہے۔ نیتن یاہو نے کہا کہ میں اس سمجھوتے کے ساتھ وہی کروں گا جو میں نے اوسلو سمجھوتے کے ساتھ کیا ہے۔
اور اب رخ کرتے ہیں بھارت کا۔ بھارت پرشاست کشمیر کے پورو مکھمنتری اور نیشنل کانفرنس کے پرمکھ فاروق عبداللہ نے کہا ہے کہ آگامی چناؤں میں ہم گپکار گٹھ بندھن سے الگ بھی میدان میں اتر سکتے ہیں۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں شری نگر سے ہمارے سمواددتا سپت محمد حسن۔
جموں کشمیر کے بھوتپورو مکھیمنتری اور نیشنل کانفرنس کے ادھیکش ڈاکٹر فاروق عبداللہ نے کہا ہے کہ ان کا دل جموں کشمیر میں ودھان سبھا چناؤ کے لیے ہر سمے تیار ہے، پرنتو نئی دہلی کی طرف سے ابھی کوئی اچھے سنکیت سامنے نہیں آئے ہیں۔
اس کی بات کریں گے، کس طرح کی سیٹنگ ہے جموں کشمیر آنے والے الیکشن کے لیے؟
دیکھیے، ہم لوگ تیار ہیں، جب بھی الیکشن کریں گے انشاءاللہ۔ اس کے سوا میں اور کچھ نہیں کہہ سکتا۔ اور کہیے
سر، آپ کو لگ رہا ہے کہ حالات اب بالکل ٹھیک ہے الیکشن ہونے والے ہیں؟
حالات کبھی یہاں ٹھیک نہیں تھے، تب بھی الیکشن ہوتے رہے۔ آپ کو یاد ہوگا کہ جب میجر فلڈس آئے اس وقت بھی الیکشن ہوئے، جبکہ ہم نے ان سے گزارش کی تھی کہ اس کو تھوڑا سا ڈیلے کیا، ہم نے ڈیلے نہیں کیا، اور آج 3 سال سے الیکشن نہیں ہو رہے۔ یہ حال
نہیں، جب آپ کی سرکار تھی تب آپ نے ٹریڈ آر پار جو ٹریڈ جو تھی سر وہ آپ نے کھول دیا، سر کیا دوبارہ سے کھولنا
ہے؟ یہ گورنمنٹ آف انڈیا کو کرنا ہے، یہ گورنمنٹ آف انڈیا اور گورنمنٹ آف پاکستان کے درمیان ہے۔ فاروق عبداللہ اس میں کچھ نہیں کہہ سکتے۔
سری نگر میں پترکاروں کے ساتھ وارتا کرتے ہوئے انہوں نے یہ بات زور دے کر کہی کہ جموں کشمیر کو راجیہ کا درجہ واپس کیا جانا چاہیے۔ انہوں نے کہا جب تک ہمارے وشیش اختیارات واپس نہیں دیے جاتے ہمارا ابھیان جاری رہے گا۔ انہوں نے اس اوسر پر یہ بھی کہا کہ ان کا پتر جو نیشنل کانفرنس کے اپ ادھیکش ہیں تب تک چناؤ میں بھاگ نہیں لیں گے جب تک جموں کشمیر کو راجیہ کا درجہ واپس نہیں دیا جاتا ہے۔ انہوں نے یہ بھی بتایا کہ ان کا دل آنے والے ودھان سبھا میں اکیلے بھی الیکشن لڑ سکتا ہے، جس سے یہ بات اب ثابت ہو گئی ہے کہ گپکار الائنس ایک جٹ ہو کر ودھان سبھا سبھا کا چناؤ نہیں لڑیں گے، وہ الگ الگ ہو کر ہی یہ چناؤ لڑیں گے۔ یہاں یہ بات الیکھنی ہے کہ پہلے ہی ان کے وپکشی دلوں نے یہ آروپ لگایا تھا کہ یہ جو گٹھ بندھن بنایا گیا ہے یہ ایک راجنیتی ہے، پرنتو اس کا لابھ جموں کشمیر کے لوگوں کو حاصل نہیں ہوگا۔ پی ڈی پی کے مہا سچیو غلام نبی ہانجورا نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا کہ پی اے جی ڈی یعنی گپکار الائنس کا ایک لکش ہے جموں کشمیر کے وشیش اختیارات، ودھان سبھا کا چناؤ اس کا لکش نہیں ہے، اور اگر ہر کوئی دل الگ الگ بھی چناؤ لڑ سکتا ہے تو اس میں کوئی آپتی نہیں ہونی چاہیے۔ پرنتو انہوں نے کہا کہ ودھان سبھا کے چناؤ کے سنکیت اور ان کی گھوشنا ہونے کے ترنت بعد گپکار الائنس کی بیٹھک ہوگی، جس میں یہ دیکھا جائے گا کہ کیا یہ الائنس ایک جٹ ہو کر الیکشن لڑے گا یا الگ الگ۔ ادھر جموں کشمیر اپنی پارٹی اور پیپلز کانفرنس کے ادھیکش سجاد گلی نول نے ایک بار پھر گپکار الائنس پر تابڑ توڑ حملے کرتے ہوئے کہا کہ یہ لوگوں کے جذباتوں کے ساتھ کھیل کر اپنی راجنیتی کر رہے ہیں۔ انہوں نے کہا کہ وشیش اختیارات کے حوالے سے ہماری نیتی واضح ہے کہ یہ سپریم کورٹ میں ہے، جب تک سپریم کورٹ نرنے نہیں دیتا ہمارے وشیش اختیارات واپس نہیں ہو سکتے ہیں۔ انہوں نے کہا کہ ہم جموں کشمیر میں بدلاؤ کی راجنیتی کرنا چاہتے ہیں۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
دوستوں، راجنیتک چرچا کا یہ دینک کارکرم اب یہیں سماپت ہوتا ہے۔
ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। अब प्रस्तुत है अगला कार्यक्रम उज्जवल भविष्य।
उज्जवल भविष्य। दोस्तों, कार्यक्रम उज्जवल भविष्य की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहर दादी और सैयद मिसम का सलाम स्वीकार कीजिए। आज भी हम इस्लामी क्रांति की सफलता के बाद ईरान में शांति और सुरक्षा की स्थिति की चर्चा करेंगे।
पिछले कार्यक्रम में हमने उल्लेख किया था कि इस्लामी क्रांति की महत्वपूर्ण उपलब्धियों में से एक ईरानी राष्ट्र के हितों की रक्षा और नागरिकों के लिए शांति और सुरक्षा की स्थापना है। सुरक्षा के विभिन्न आयामों में से एक महत्वपूर्ण आयाम राजनीतिक सुरक्षा है। राजनीतिक सुरक्षा का संबंध देशों की संगठनात्मक स्थिरता, सरकारी प्रणालियों और उन विचारधाराओं से है जो सरकारों और राज्यों को वैध बनाती हैं। इस्लामी क्रांति की सबसे महत्वपूर्ण उपलब्धि उसकी राजनीतिक लोकप्रियता है। ईरान में इस्लामी क्रांति की सफलता वास्तव में राजशाही व्यवस्था की समाप्ति और लोकतांत्रिक व्यवस्था की स्थापना थी। समस्त साजिशों के बावजूद ईरानी जनता ने हर क्षेत्र में बढ़ चढ़ कर इस्लामी क्रांति का समर्थन किया और उसकी बुनियादों को मजबूत किया।
समस्त घटनाक्रमों और परिवर्तनों के बावजूद पिछले चार दशकों के दौरान ईरानी जनता ने जिस शांति और सुरक्षा का स्वाद चखा है, क्रांति से पहले उसका नामो निशान तक नहीं था। क्रांति से पहले शाही शासन के दौरान देश में कुछ भी सुरक्षित नहीं था, यहाँ तक कि देश की संप्रभुता तक दांव पर लगी रहती थी। लेकिन क्रांति के बाद स्थिति एकदम पलट गई और ईरान क्षेत्र का सबसे सुरक्षित देश बन गया। इस्लामिक क्रांति की सफलता के बाद वास्तव में पहली बार लोगों ने सही मानी में शांति का आनंद लिया और ये जाना कि इंसान के जीवन में शांति और सुरक्षा का क्या महत्व है।
शाही शासन का मानना था कि विश्व की महाशक्तियों पर निर्भर रहकर और उनका समर्थन हासिल करके राष्ट्रीय सुरक्षा को खरीदा जा सकता है। लेकिन पिछले 200 साल के अनुभव से ये साबित हो गया कि महाशक्तियां सिर्फ उस वक्त तक मौजूदा सिस्टम का समर्थन करती हैं जब तक उससे उनके हित जुड़े होते हैं, और इस समर्थन के बदले वो उनसे अत्यधिक विशिष्टताएँ प्राप्त करती हैं। लेकिन जब उनके हित खतरे में पड़ जाते हैं या उन्हें लगता है कि वो मौजूदा सिस्टम को बचाने में असमर्थ हैं, तो तुरंत पाला बदल लेती हैं।
इस्लामी क्रांति का आधार क्योंकि आम जनता है, इसलिए वो अपनी नीतियों और फैसलों में बड़े पैमाने पर आम लोगों की भागीदारी को सुनिश्चित बनाती है। इस्लामी क्रांति की पहली और सबसे महत्वपूर्ण रणनीतिक और सुरक्षा उपलब्धि एक नई व्यवस्था की स्थापना और ईरान और अमेरिका के बीच रणनीति संबंधों में संरक्षण वाली शैली का अंत था। मार्क जे गाज़ियोरोस्की और अली रजा अजगंदी जैसे कई विश्लेषकों ने पहलवी शासन का वर्णन अमेरिका की पिट्ठू सरकार के रूप में किया है। समर्थक देश और उसकी पिट्ठू सरकार के बीच जो संबंध होता है वो सामरिक रूप से महत्वपूर्ण होता है और समर्थक सरकार प्रॉक्सी देश की राजनीतिक स्थिरता को लेकर चिंतित रहती है और उसे मजबूती प्रदान करने के लिए नित नई योजनाएं बनाती है। इस संबंध में वस्तुओं और सेवाओं का पारस्परिक आदान प्रदान शामिल है जो प्रायोजक और पिट्ठू सरकार की सुरक्षा बढ़ाने के लिए आवश्यक है।
1970 के दशक में ये आम धारणा थी कि शाह पूर्ण रूप से अमेरिका पर निर्भर है, इसलिए वो राष्ट्रीय हितों के स्थान पर अमेरिका और अपने आकाओं के हितों की आपूर्ति के लिए ज्यादा सोचता था। इस धारणा ने बड़े पैमाने पर लोगों को इस्लामी आंदोलन से जुड़ने के लिए प्रेरित किया। शाही शासन पर अमरीकी पिट्ठू होने का लेबल इतना मजबूत था कि लोग इस नतीजे पर पहुंचे कि शाही शासन का विरोध वास्तव में अमेरिका का विरोध है और यही वो रास्ता है जिससे ईरान की संप्रभुता और सम्मान को वापस लौटाया जा सकता है। इस्लामी क्रांति के बाद से आज तक अमेरिका के कड़े विरोध का एक मुख्य कारण ये है कि वाशिंगटन ने क्षेत्र में अपना सबसे बड़ा समर्थक और पिट्ठू खो दिया है।
सुरक्षा की अवधारणा और विभिन्न सैद्धांतिक दृष्टिकोणों के तहत ये सवाल किया जाता है कि सुरक्षा किसके लिए या किस चीज के लिए। सुरक्षा के विश्लेषण में ये सवाल कई अध्ययनों का प्रारंभिक बिंदु है। इस्लामी क्रांति की सफलता तक सुरक्षा और राजनीति का अधिकार शाही शासन था जो शाह के व्यक्तित्व तक ही सीमित होकर रह गया था। इस्लामी क्रांति की सफलता और इस्लामी व्यवस्था में आम लोगों की भागीदारी के बाद सुरक्षा का केंद्र जनता बन गई। सरकार में सबसे पहले आम लोगों की सुरक्षा को मजबूत बनाया गया। इस प्रकार इस्लामी क्रांति की छत्र छाया में आम लोग राजनीति, प्रगति और न्याय का मूल स्तंभ बन गए। इस्लामी क्रांति के सबसे महत्वपूर्ण सकारात्मक आयामों में से एक आधुनिक और क्रांतिकारी मानव का निर्माण करना था।
वैज्ञानिक, औद्योगिक, कलात्मक क्षेत्रों और इसी तरह के सभी क्षेत्रों में इस्लामी क्रांति और इस्लामी गणतंत्र की अन्य सभी उपलब्धियां इस उपलब्धि के कारण हैं। क्रांति और आधुनिकता के इस आदर्श को इस्लामी क्रांति के आंदोलन और थोपे गए युद्ध के शहीदों के रूप में देखा जा सकता है। इस्लामी क्रांति आध्यात्मिकता और इस्लाम पर मर मिटने वाले ईरानियों के अस्तित्व और आंतरिक परिवर्तनों का कारण बनी। ये वही लोग थे जिन्होंने आंतरिक और क्षेत्रीय समीकरणों को बदल कर रख दिया। इमाम खुमैनी ने इन्हीं लोगों पर भरोसा करके राजनीतिक शासन और यहाँ तक की सुरक्षा की स्थापना के लिए एक आदर्श तैयार किया। ईरानी जनता में आध्यात्मिक परिवर्तन के इमाम खुमैनी की नज़र में दो कारण थे, एक शहादत से प्रेम और दूसरे आत्म बलिदान की भावना। जब शाह ने आंदोलनकारियों का दमन किया तो ईरानी जनता की इन दो विशेषताओं का उल्लेख करते हुए इमाम खुमैनी कहते हैं, महाशक्तियां शाह का समर्थन कर रही थीं और उसे आधुनिक हथियारों से लैस कर रही थीं, जबकि हमारी जनता के हाथ खाली थे। लोगों के पास लड़ने के लिए बंदूक नहीं थी, उनके पास कुछ भी नहीं था, लेकिन ईमान की ताकत थी।
फ्रांसीसी विद्वान मिशेल फोको ने इस संदर्भ में लिखा है, 10 महीनों से लोग एक ऐसे शासन के खिलाफ संघर्ष कर रहे हैं जिसकी सेना के पास दुनिया के सबसे आधुनिक हथियार हैं और दुनिया की सबसे वहशी पुलिस है। लोग ये संघर्ष खाली हाथों से कर रहे हैं, उन्होंने हथियार नहीं उठाए हैं, लेकिन उनके साहस और बहादुरी ने सेना को मात दे दी है। इस प्रकार इंसान अपने ईमान और दृढ़ विश्वास द्वारा दुनिया की सबसे शक्तिशाली सेना को भी पराजित कर सकता है। यही ईमान और विश्वास इस्लामी क्रांति ने दी है।
दूसरे शब्दों में कहा जा सकता है कि अगर इंसान मोमिन और ईमानदार है तो दूसरे उसकी जबान और हाथ से सुरक्षित रहते हैं। अगर इसे हम और बड़े परिप्रेक्ष्य में देखेंगे तो एक ऐसा समाज बनकर उभरेगा कि उसमें बिना किसी हिंसा का सहारा लिए और बिना किसी टकराव के राजनीतिक और सामाजिक व्यवस्था की स्थापना हो जाएगी, और यही ईमान वाला समाज विदेशी खतरों के मुकाबले में सीसा पिलाई हुई दीवार बनकर खड़ा हो जाएगा। इस मॉडल में सुरक्षा की स्थापना के लिए हथियारों की सरकार को जरूरत नहीं है, बल्कि न्यूनतम और आखिर में इसकी जरूरत होती है, ना कि पहले स्थान पर।
इस्लामी क्रांति और उसके नेता इमाम खुमैनी ने समाज में शांति की स्थापना और सरकार के गठन के लिए सम्मानजनक तरीका खोज निकालने का प्रयास किया, जिससे ईरानी लोगों का सम्मान बढ़े और उनकी खोई हुई प्रतिष्ठा वापस लौट सके। इस्लामी क्रांति की सफलता का आधार ही तानाशाही शासन के खिलाफ शांतिपूर्ण प्रदर्शनों और आंदोलन में आम लोगों की उपस्थिति थी। ये एक सामाजिक आंदोलन था जिसमें हर कोई भाग ले सकता था और हर कोई अपनी इच्छा से बाहर निकल सकता था। इस आंदोलन के नेता इमाम खुमैनी ने ये रणनीति अपनाई थी, इसलिए वे इस आंदोलन में आम लोगों की उपस्थिति को अधिक महत्व देते थे।
इस प्रकार इमाम खुमैनी ने पूरे समाज, विशेष रूप से धार्मिक वर्ग को आकर्षित किया और उसे राजनीति और संघर्ष के लिए तैयार किया, क्योंकि सशस्त्र आंदोलन को कुचलना शाही सरकार के लिए आसान होता, लेकिन जन आंदोलन से टक्कर लेना आसान नहीं था। इस विशेषता ने इस्लामी क्रांति को सफलता की मंजिल तक पहुँचाया। लोग सैनिकों की बंदूकों की नाल में फूल लगा दिया करते थे। इसके बाद दुनिया के दूसरे आंदोलनों में भी इसका अनुसरण किया गया। तो दोस्तों, इसी के साथ कार्यक्रम का समय समाप्त हुआ। हमें इजाजत दीजिए। ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। अब प्रस्तुत है अगला कार्यक्रम, ईरान भ्रमण।
ईरान भ्रमण।
दोस्तों, कार्यक्रम ईरान भ्रमण के एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और गायम रिजवी का सलाम स्वीकार कीजिए। आज के कार्यक्रम में हम तेहरान प्रांत के जिले वरामिन की बात करेंगे।
दोस्तों, वरामीन तेहरान प्रांत के सुंदर इलाकों में से एक इलाका है। ये तेहरान शहर से करीब स्थित एक हरा भरा ज़िला है। वरामीन का पूरा इलाका बहुत उपजाऊ है। इसकी भौगोलिक स्थिति की बात की जाए तो इसके दक्षिण में नमक झील है, इसके उत्तर में अलबुर्ज पर्वत श्रृंखला है, पश्चिम में हसनाबाद है और पूर्व में गर्मसार शहर है। वरामीन तेहरान से 35 किलोमीटर दक्षिण पूर्व में स्थित है। इस ज़िले में तीन शहर जवादाबाद, करचक और पीशवा हैं। वरामीन शहर के बाद इन तीनों शहरों को इस ज़िले के मुख्य शहरों के रूप में देखा जाता है।
वरामीन का शुमार ईरान के ऐतिहासिक शहरों में है, जिसकी प्राचीनता 7000 साल से ज़्यादा है। कुछ प्राचीन किताबों में शहर का नाम उस्ताई भी है, जिसका अर्थ होता है शरण स्थल। इस शहर के आसपास के इलाकों को अगर देखिए तो उनके दुर्गों के खंडहर आपको नजर आएंगे। इन दुर्गों को देखकर भी अंदाजा लगाया जा सकता है कि इस इलाके का इतिहास बहुत पुराना है। इस प्राचीनता के नतीजे में इस इलाके के बारे में बहुत सी कहानियां और अफसाने हैं। कुछ लोग कहते हैं कि फरीदून की पैदाइश इसी शहर में हुई थी। फरीदून ईरान के अफसानवी पात्रों में से एक है। कुछ लोगों का ख्याल है कि सासानी राजा बहराम गूर का जन्मस्थल है, जिसने 421 से 438 ईस्वी तक ईरान पर राज किया था। कुछ लोग कहते हैं कि फरीदून की पैदाइश इसी शहर में हुई है।
ईरान पर मंगोलों के हमले से पहले तक वरामीन को ज्यादा ख्याति हासिल नहीं थी, बल्कि इसे रे इलाके का एक भाग समझा जाता था। मगर इतिहासकारों और भूगोल शास्त्रियों ने जो कुछ लिखा है उससे ये पता चलता है कि आले बुये की हुकूमत के ज़माने में, जो 934 ईस्वी से 1056 ईस्वी तक चली, वरामीन एक बड़े इलाके में बदल गया और धीरे धीरे इसका महत्व बहुत ज़्यादा बढ़ गया। आज अगर आप इस इलाके में जाएंगे तो ईरान के अलग अलग भागों में बसने वाली जातियों के लोग आपको यहाँ पर नज़र आ जाएंगे। इससे पता चलता है कि किसी ज़माने में मुख्य शहर होने की वजह से अलग अलग जगहों से लोग आकर वरामीन में अपने काम अंजाम देते थे और फिर यहीं पर बस जाया करते थे।
दोस्तों, हमने इस पुराने शहर के इतिहास के बारे में कुछ बातें आपको बताईं। अब इस इलाके के दर्शनीय ऐतिहासिक स्थलों और प्राकृतिक सुंदरताओं की बात करते हैं। वरामीन की जलवायु की बात की जाए तो इस इलाके की जलवायु गर्म और शुष्क है। वरामीन की सैर करने का सबसे अच्छा मौसम पतझड़ और बहार का होता है। इन दो मौसमों में गर्मी नहीं होती, बल्कि बड़ा सुहाना मौसम होता है, तो इस समय वरामीन के मौसम का भी लुत्फ लिया जा सकता है। वरामीन की सैर की शुरुआत यहाँ के पारंपरिक बाजार से कर सकते हैं, जो कलाओं का केंद्र कहा जाता है।
वरामीन के लोग कालीने और दरिया बुनने में बहुत ही महारत रखते हैं। यहाँ पर बनी डिजाइनें ज्योमितीय होती हैं, जबकि रंगों की बात करें तो दो रंग ब्राउन और लाल इसमें छाए हुए नजर आते हैं। डिजाइनों के लिए भूरे या नीले रंग की पृष्ठभूमि तैयार की जाती है और इस पर सुंदर डिजाइन उभारे जाते हैं। इसके अलावा शीशागरी, मिट्टी के बर्तन और पत्थरों के उत्पाद बनाने का यहाँ पर बड़ा रिवाज है। हस्तकलाओं का भी रिवाज यहाँ पर देखा जा सकता है। यहाँ बुनी जाने वाली टोकरियाँ बड़ी आकर्षक होती हैं।
वरामीन की सैर करने वालों को जहां इस इलाके के अलग अलग भागों को देखने में लुत्फ आता है, वहीं जब मिलने जुलने वालों के लिए उपहार खरीदने की बारी आती है तो वरामीन के बाजारों में घूमना भी बहुत रोचक और आकर्षक होता है। वरामीन की मिठाइयां, मिट्टी के बर्तन, स्थानीय व्यंजन बहुत मशहूर हैं, जिन्हें दूर दूर से आने वाले सैलानी अपने साथ यादगार के तौर पर ले जाते हैं। वरामीन में मेलन और दूसरे कृषि उत्पाद बहुत अच्छी क्वालिटी में नजर आते हैं, इसलिए लोग यहाँ से कृषि उत्पाद भी खरीद कर अपने साथ ले जाते हैं। कुछ लोग कृषि उत्पादों के अच्छे बीज के लिए वरामीन जाते हैं और खरीदारी करते हैं।
वरामीन की पुरानी धरती मूल्यवान खजाना है। यहाँ दर्शनीय स्थल और वस्तुएं बहुत ज्यादा है। इतिहास से दिलचस्पी रखने वाले लोग इस इलाके की यात्रा ज़रूर करते हैं। हम वरामीन की अपनी सैर जारी रखते हुए इस इलाके की ऐतिहासिक इमारतों से आपको परिचित करवाएंगे।
दोस्तों, सबसे पहले वरामीन शहर की जामा मस्जिद के बारे में आपको बताते हैं। वरामिन की जामा मस्जिद शहर की बड़ी महत्वपूर्ण इमारत है, जिसका निर्माण ईलखानी दौर में किया गया। ये मंगोल जाति की शासन श्रृंखला थी जो 1256 से 1335 ईस्वी तक ईरान पर राज करती रही। 79 साल तक इस खानदान ने ईरान पर राज किया। मस्जिद में चार दालानें हैं। इसमें टाइलों और चुनाकारी का काम खास ईरानी कला के अंदाज में किया गया है। यही वजह है कि इस मस्जिद की मेहराब ईरानी वास्तुकला का अत्यंत सुंदर नमूना बन गई है। मस्जिद का प्रवेश द्वार इसके उत्तरी भाग में बनाया गया है। पूर्वी और पश्चिमी दालानों से गुजरकर दक्षिणी भाग में जाने का रास्ता है और वहीं नमाज अदा करने की जगह बनाई गई है। मस्जिद के प्रवेश का हॉल बहुत ऊंचा और बड़ा है। वरामिन की जामा मस्जिद को देखना बहुत रोचक होता है। इस मस्जिद में एक तो खास प्रकार की शांति छाई रहती है और दूसरे इसकी वास्तुकला ऐसी है कि देखने वालों को बड़े पुराने जमाने में ले जाती है।
श्रोताओं, कार्यक्रम में अब हम आपको वरामिन की सरायों या धर्मशालाओं के बारे में बताएंगे। सरायों में कसरे बहराम सराय को विशेष ख्याति हासिल है। कसरे बहराम सराय सफवी शासनकाल में बनी इमारत है। यह शासनकाल 1501 से 1736 तक चला। यह सराय तेहरान से 154 किलोमीटर की दूरी पर ऐनुर रशीद सराय से 3 किलोमीटर दूर पूर्वोत्तर में बनाई गई थी। कसरे बहराम सराय को वरामीन के स्थानीय लोग अब्बासाबाद के नाम से पुकारते हैं। इस सराय को चार दालानों वाली डिजाइन के आधार पर बनाया गया है। बीच में बड़ा आंगन है जिसके चारों तरफ लाइन से कमरे बने हुए हैं। कमरों के पीछे अस्तबल बनाए गए हैं। कुछ लोगों का मानना है कि कसरे बहराम सराय का निर्माण सफवी काल में नहीं बल्कि सासानी काल में करवाया गया था। वे इसके लिए कई कारण बताते हैं। उनका मानना है कि सासानी शासन बहराम पंचम, जिन्होंने 421 से 438 तक शासन किया, इसी इलाके में शिकार के लिए आते थे। एक दिन रीगेजेन मरुस्थल में सफेदाबाद दलदल में बहराम फंस गया और वहां से बाहर नहीं निकल सका। इस इलाके में बहुत सारी कब्रें थीं जो धीरे धीरे खत्म हो गईं। वरामीन की अन्य इमारतों में इमामजादा यहिया, इमामजादा शाह हुसैन और इमामजादा हुसैन रजा के मकबरों का भी उल्लेख किया जा सकता है।
श्रोताओं, हमने आपको वरामिन की ऐतिहासिक इमारतों के बारे में बताया। अब आइए आपको इस इलाके की प्राकृतिक सुंदरताओं और आकर्षणों के बारे में बताते हैं। बंद अली खान तालाब वरामिन के दर्शनीय स्थलों में से है, जो इस शहर से 35 किलोमीटर दूर स्थित है। ये तालाब कुम की खारे पानी की झील से जाकर मिलती है। ये तालाब लगभग 25 हेक्टेयर के भूभाग पर फैला हुआ है। गर्मी के मौसम में यह तालाब दलदल में बदल जाता है, लगभग सूख जाता है, लेकिन साल के अन्य महीनों में इसमें पानी भरा रहता है। इस तालाब का पानी मीठा है, इसलिए यहाँ मुर्गाबियाँ, बगुले और दूसरे अन्य प्रकार के परिंदे रहते हैं। इस तालाब के ऊपर जब परिंदे झुंड बनाकर उड़ते हैं तो बड़ा दर्शनीय दृश्य उत्पन्न हो जाता है। ये तालाब ईरान के संरक्षित इलाकों में से है, यहाँ शिकार करने की मनाही है।
कहते हैं कि 120 साल पहले अली खान नाम के एक रईस व्यक्ति ने शूर नदी पर एक बांध बनवाया था, ताकि इस नदी का कुछ पानी और कभी कभी आने वाली बाढ़ का पानी उसकी जमीनों की तरफ बहकर चला जाए। उसकी जमीनें वरामीन से कुछ दूरी पर स्थित थीं, इसीलिए इस इलाके को उसी जमाने से अली खान बांध कहा जाने लगा। अली खान ने जब ये बांध बनवाया था तो उसे पता नहीं होगा कि इसी बांध के चलते ईरान का बहुत सुंदर और मशहूर तालाब अस्तित्व में आ जाएगा।
वरामिन के अन्य दर्शनीय भागों में खावे गांव है। खावे का मतलब है छोटी जन्नत। इस गांव की जलवायु बड़ी मनमोहक है। ये वरामिन से 20 किलोमीटर दूर स्थित है। इस गांव का रास्ता वरामिन के दक्षिण से निकलता है, जो पहले جواد آباد جاتا ہے اور پھر وہاں سے 10 کلومیٹر پورب کی اور جانے پر یہ گاؤں آ جاتا ہے۔ کھاوے گاؤں پراکرتک سوندریہ کی درشٹی سے بھی اور ایتیہاسک مہتو کی نظر سے بھی بڑا آکرشک ہے۔ کبھی اس گاؤں میں جانا ہو تو وہاں کی بادی چکی، پراچین ایتیہاسک ٹیلوں اور نقار خانے کو دیکھنا نہ بھولیے۔ اس گاؤں میں بنا ایتیہاسک مدرسہ بھی بہت روچک ہے۔
خاوے گاؤں میں بسنے والے لوگ کھیتی کرتے ہیں اور ساتھ ہی پشو پالن بھی وہاں پر بہت بڑے پیمانے پر کیا جاتا ہے۔ اس گاؤں کے پاس 1300 ہیکٹیئر کرشی بھومی ہے جس کی مٹی بہت ہی اپجاؤ ہے۔ اسے ورامین کا موتی بھی کہا جاتا ہے۔ اس گاؤں کی مہیلائیں استھانی کلاؤں میں بہت ہی دکش بتائی جاتی ہیں۔ ان کے بنے ہوئے قالین بڑے سندر ہوتے ہیں۔
تو دوستو، کاریکرم ایران بھرمن کی یہ کڑی یہیں پر سماپت ہوتی ہے۔ اگلی کڑی میں ہم آپ کو ایران کے کسی انیہ سندر علاقے کے بارے میں بتائیں گے۔
یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں۔ سبھا کے انت میں مکھیہ سماچاروں کا سارانش ایک بار پھر سن لیں۔ ایرانی راشٹرپتی نے کہا ہے کہ دیش کی پرگتی کو روکنے کے لیے دیش کے دشمن نئی نئی سازشیں رچ رہے ہیں۔ ایران میں جاری دنگوں پر کافی حد تک قابو پا لیا گیا ہے۔ بھارت میں ہندوتوادی نیتا سدھیر سوری کی شکروار کو امرتسر میں گولی مار کر ہتیا کر دی گئی۔ روس نے اسرائیل کو دھمکی دی ہے کہ اگر اس نے یوکرین کو ہتھیار دیے تو وہ جوابی کارروائی کے لیے تیار رہے۔ اسی کے ساتھ یہ سبھا یہیں پر سمپن ہوتی ہے۔ اب ہمیں اجازت دیجیے۔ خدا حافظ۔